नमस्कार। विभिन्न विषय र सन्दर्भमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादमा स्वागत छ। म प्रवीण पोखरेल। स्थानीय तहको निर्वाचन अब जम्मा छ दिन बाँकी छ। स्थानीय तहको निर्वाचनका लागि दल र उम्मेद्वारले प्रचार प्रसारलाई तीव्रता दिएका छन्। सत्ता गठबन्धनले विभिन्न शहरमा संयुक्त चुनावी सभा गरिरहेको छ भने अन्य दलका नेताहरू पनि यति बेला विभिन्न तरिकाले प्रचार प्रसारमा लागेका छन्। यति बेला नागरिकलाई सूचना प्रदान गरेर वर्षौंदेखि सुसूचित गर्दै आएको मुलुकको सबैभन्दा जेठो अखबार गोर्खापत्र आज 122 वर्षमा प्रवेश गरेको छ। विक्रम सम्वत 1958 साल वैशाख 24 गते सोमबारका दिन गोर्खापत्रको पहिलो प्रति छापिएको थियो। नेपाली पत्रकारिता क्षेत्रको धरोहरका रूपमा रहेको यही गोर्खापत्र प्रकाशन शुरू भएको दिन पारेर राष्ट्रिय पत्रकारिता दिवसका रूपमा पनि मनाउन शुरू गरिएको छ। आज हामी यही सन्दर्भमा नेपालमा पत्रकारिता क्षेत्रको पछिल्लो अवस्था, उपलब्धि र भविष्यसँगै स्थानीय तहको निर्वाचन नजिकिने गर्दा नेपाली पत्रकारिता क्षेत्रले खेलेको भूमिका लगायतमा केन्द्रित रहेर नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसँग कुराकानी गर्छौं। उहाँ तिमीलाई हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ पोखरेलज्यू कार्यक्रममा। हजुर, अब सबैभन्दा पहिले त राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना यहाँ लगायत अब सम्पूर्ण नेपाली पत्रकारहरूलाई यहाँ मार्फत। अब यो आजको दिनको यो पत्रकारिता दिवस अब आज विभिन्न कार्यक्रमहरू गरेर यहाँहरूले नेपाल पत्रकार महासंघले मनाउँदैछ, आजको दिनलाई कसरी सम्झनुहुन्छ र आज यहाँहरूले राख्नुभएका कार्यक्रमहरू के छन्, यसैबाट शुरूआत गरौं न।
खास गरी आज राष्ट्रिय पत्रकारिता दिवसको दिनमा म सर्वप्रथम त सबै पत्रकारितासित सम्बन्धित पक्षलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। पत्रकारिता मार्फत सूचना प्राप्त गर्ने आम यो पाठक, दर्शक, श्रोताहरूलाई पनि म हार्दिक बधाई शुभकामना दिन चाहन्छु। र पत्रकारिता दिवस गोर्खापत्र स्थापनाको सन्दर्भसँग जोडेर राज्यले नै मनाउन थालेको छ। म राज्यको यो निर्णयको पनि उच्च सम्मान गर्न चाहन्छु। खास गरी पत्रकारिता क्षेत्रले समाजमा खेलेको भूमिकाको उच्च कदर स्वरूप राज्यले यो दिवसलाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउन थालेको हो भन्ने मलाई लाग्छ। र यो पत्रकारिता मार्फत समाजलाई रूपान्तरणको दिशामा लैजानका लागि भूमिका खेल्ने तमाम अग्रज पत्रकारहरूप्रति, गोर्खा पत्रकार संस्थापकहरूप्रति म यति बेला सम्मान भाव पनि व्यक्त गर्न चाहन्छु। र आजको दिनमा खास गरी पत्रकार महासंघका हरेक संरचनाहरूले जिल्ला स्थित सरकारी कार्यालयहरूसँगको सहकार्यमा संवाद, परिसंवाद, अन्तर्क्रिया गरेर चाहिँ यो दिवस मनाउँदैछन्। खास गरी यो निर्वाचनको मुखमा भएका कारण यसपटक चाहिँ पत्रकारहरू कसरी तटस्थ रहन सक्छन्, पत्रकारिता क्षेत्रले आफूलाई कसरी एउटा विश्वसनीयता अभिवृद्धि गर्न सक्छ, र निर्वाचनका समयमा नागरिकलाई सूचना प्रदान गरेर निर्वाचनमा सही नेतृत्व छनौटका लागि चाहिँ एउटा विवेकसम्मत निर्णय गर्नका लागि कसरी प्रेरित गर्न सक्छ भन्ने सन्दर्भ नै आजको दिनमा पत्रकारहरूले छलफल गर्दैछन्। र यो छलफलमा पत्रकारहरू मात्रै नभएर समुदाय पनि जोडिएको छ।
अब समयको विकाससँगै पत्रकारिताको स्वरूप पनि विस्तारै बदलिँदै गरेको छ। अब गोर्खापत्र छापिएको 122 वर्ष आज पुगिरहँदा यो बीचमा अब विस्तारै छापा माध्यमको भनौ न यो अस्तित्व विस्तारै नष्ट हुने हो कि भन्ने एउटा चिन्ता पनि छ। अब डिजिटलाइज भइसकेको छ सबै पत्रकारिता यो विभिन्न माध्यममा, अब यसलाई चाहिँ कसरी अब छापा माध्यमको अस्तित्व जोगाउँदै अब समयको क्रम, समयको विकाससँगै डिजिटल प्रविधिमा रूपान्तरण हुने यो प्रक्रियामा अब कसरी अगाडि बढ्न सकिएला, अबको बाटो चाहिँ कस्तो होला?
पत्रकारिताको एउटा चरित्र नै के हो त भन्दाखेरि समयानुकूल आफू पनि रूपान्तरण हुन सक्ने र समाजलाई रूपान्तरणको प्रक्रियामा सघाउने, यो दुईटा चरित्र पत्रकारिताले सबै सँगसँगै चाहिँ तपाईँको जोगाएर हिँडेभरि मात्रै यो क्षेत्र अस्तित्वमा रहन्छ। यहाँले भने जस्तै जुन पछिल्लो समयमा प्रविधिको उच्चतम विकास भइराखेको अवस्था छ र त्यो प्रविधिको विकास सँगसँगै पत्रकारिता क्षेत्रले पनि आफ्नो आयाममा रूपान्तरण ल्याउन जरुरी हुन्छ। हामी हिजो पत्रिकाहरूलाई मात्रै यो पत्रकारिता भनेर बुझ्थ्यौँ, प्रेस भनेर बुझ्थ्यौँ भने आज हामी चाहिँ यो के अरे यो सोसल मिडिया प्रयोगकर्ताहरू पनि पत्रकार त होइनन्, सूचना प्रवाह के अरे प्रवाहकर्ता त होइनन् भनेर त्यो ढङ्गको बहसमा चाहिँ पुगिसकेका छौँ। त्यसले गर्दा यो यो जुन परिवर्तन चेन्ज छ, यो चेन्जको बेलामा पत्रकारिता क्षेत्रले त्यसो पनि अझ खास गरी छापा माध्यमले चाहिँ आफूलाई एउटा अलग अस्तित्व अलग धारका साथ उभ्याउनु पर्ने चुनौती छ। अनलाइन यो इन्टरनेटको प्लेटफर्म मार्फत विदिन सेकेन्ड संसारभरि सूचना चाहिँ तपाईँको डेलिभर गर्न सक्ने एउटा तपाईँको अवसर हाम्रा माझमा छ, हरेक नागरिकका माझमा छ, यो पत्रकारका माझमा मात्र होइन। यो बेलामा छापा माध्यमले पत्रकारिता मार्फत जुन कन्ट्रिब्युसन गर्दै आयो विगतदेखि, अब त्यो कन्ट्रिब्युसन कसरी गर्ने त भन्ने चाहिँ तपाईँको चुनौती निश्चित रूपमा फैलिएको छ। तर पनि के हुन्छ त भन्दाखेरि यसको महत्त्व यो समयानुकूल आफूलाई परिवर्तन गर्न सक्ने हो भने त्यसमा चाहिँ आफूलाई चाहिँ तपाईँको सस्टेन गराउन सक्ने अवस्था रहन्छ। पहिलो कुरा त यो प्रिन्ट मिडिया अखबारहरूमा प्रभावित हुने कन्टेन्टहरूलाई हामीले ओजिलो खजिलो र संग्रहणीय गराउन सक्नुपर्छ, र त्यो गराउनु पर्ने दायित्व यति बेला चाहिँ तपाईँको यो छापा माध्यममा काम गर्ने सञ्चारकर्मीहरूको माझमा आएको छ। अब हामी हार्ड न्युजको खोजी गर्ने तपाईँको दुई घन्टामा पुरानो हुने टाइपको न्युजको खोजी गरेर पत्रिका भर्न थाल्यौँ भने छापा माध्यमको चाहिँ तपाईँको अस्तित्व लोप हुने अवस्था हुन जान्छ। त्यसले गर्दा ओजिलो खजिलो र एउटा रिसर्च बेस्ड जर्नलिजम गर्नका लागि तपाईँको बाटो खोलिएको छ भने मेरो एउटा अवसरको रूपमा पनि छापा माध्यममा काम गर्ने साथीहरूले चाहिँ त्यसलाई लिनुपर्छ पहिलो कुरा। दोस्रो कुरा हार्ड न्युज पनि नागरिकका लागि उत्तिकै महत्त्व छ र त्यो जरुरी छ। त्यसले गर्दा छापा माध्यमले पनि वैकल्पिक एउटा उपायका रूपमा आफूलाई अनलाइनमा पनि तपाईँको ढालिरहेको हामीले देख्छौँ। करिब करिब सबै छापा माध्यमहरू चाहिँ अनलाइन चाहिँ गोर्खापत्रकै पनि भनौँ, जसको चाहिँ स्थापना दिवसको सन्दर्भमा हामी चर्चा गरिरहेका छौँ, त्यो संस्था स्थापना हुन दिनमा चाहिँ यो यो संसारमा इन्टरनेटको एउटा बाढी आउला, त्यसो भए गोर्खापत्र पनि अनलाइनमा जानुपर्छ भनेर सायदै कसैले परिकल्पना गरेका थियो होला। तर अहिले चाहिँ तपाईँको सबैलाई बुझेर गोर्खापत्र स्वयं पनि चाहिँ तपाईँको अनलाइनमा गएको छ। त्यसले गर्दा एउटा चुनौती त छ, तर त्यो चुनौतीलाई सम्बोधन गर्नका लागि एउटा विवेक सम्मत सम्पादकीय नेतृत्व प्रस्तुत भयो भने त्यो चुनौतीलाई सामना गर्दै आफ्नो अलग अस्तित्व सहित समाजमा उपस्थित हुन सक्छ। उपस्थित हुनुपर्ने परिस्थिति अनि भने जस्तो यो इन्टरनेटको प्रभाव प्रविधिको विकास सँगसँगै चाहिँ सबै माध्यमहरूलाई चाहिँ त्यो एउटा अवसर पनि मिलेको छ भन्नु एउटा चुनौती सँगसँगै।
अब यो सँगै नेपालको परिवेशमा अब संचार माध्यमहरू डिजिटलाइजेशन हुँदै गर्दा अब यो ग्रहण गर्ने भनौँ संचार माध्यमले दिने सूचना सामग्रीहरू विषयवस्तुहरू ग्रहण गर्ने ग्रहणकर्ताहरू भनौँ न उनीहरूमा चाहिँ अब डिजिटल प्रविधिको अभावमा अब सूचनाबाट उनीहरू बन्देज भनौँ उनीहरूमा बाधा त उत्पन्न हुने होइन, यो चिन्ता पनि उत्पन्न भएको छ, यसलाई चाहिँ अब कसरी हेर्न सकिन्छ?
अब प्रविधिको विकास सँगसँगै सूचना प्रवाहमा बन्देज लाग्ने कुरा त नहोला, सूचना त तपाईँको सहज रूपमै प्रभावित हुन्छ। अब यसलाई यसलाई चाहिँ तपाईँको फ्याक्ट बेस्ड इन्फर्मेसन जाने कुरामा चाहिँ मैले अघि भनेको थिएँ सम्पादकीय नेतृत्व चाहिँ थप गम्भीर हुनुपर्छ, किनभने यति बेला अब सोसियल मिडिया युजर पनि पत्रकार होइन, एउटा पत्रकारिता गरिरहेकाहरू पनि पत्रकार भनेर बुझ्ने जस्तो अवस्था पनि छ, जसरी युट पनि पत्रकारिता हो कि भनेर बुझ्ने छ। त्यो त बुझाइ चाहिँ तपाईँको इन्टरनेट प्लेटफर्ममा जसले काम गर्छ त्यो पत्रकार हो भन्ने बुझाइ पनि चाहिँ तपाईँको कता कता देखिन्छ। त्यो बुझाइले के हुन्छ त भन्दाखेरि एउटा सामान्य यो इन्टरनेट प्रयोगकर्ताले दिने सूचनाले जो जो चाहिँ तपाईँको परीक्षण गरिएको हुँदैन, प्रमाणित गरेको हुँदैन, त्यसको तथ्य जाँच गरिएको हुँदैन, एउटा पुरा सूचना हुन्छ। त्यो सूचना जाँदै गर्दाखेरि चाहिँ तपाईँको पत्रकारिताले एउटा सही सूचना दिन सकेन कि भनेर चाहिँ यसको विश्वसनीयतामा चाहिँ प्रश्न उठाइराखेको अवस्था छ। त्यसले गर्दा कुन पत्रकारिता हो र कुन होइन, कुन इन्टरनेट प्लेटफर्मको एउटा प्रयोगकर्ताको अभिव्यक्ति चाहिँ तपाईँको त्यहाँ व्यक्त गर्ने चाहिँ प्लेटफर्म हो र कुन चाहिँ पत्रकारिता हो जहाँ चाहिँ तथ्यको जाँच गरेर सूचना प्रभावित हुन्छ भन्ने कुरा चाहिँ छुट्याउनु पर्छ र यसरी छुट्याउन सकिन्छ भन्ने कुरा पनि इन्टरनेटका उपभोक्ताहरूलाई चाहिँ हामीले गराइ भनेपछि यो समस्या नरहला।
अब लागू विषयवस्तुतर्फ अब पत्रकारिताको विषयवस्तु हेर्दा अहिले चाहिँ तटस्थता विश्वसनीयता गयो भन्ने आम पाठकको बुझाइ छ, सँगै केही सकारात्मक पाठहरू त छँदैछ। अब विभिन्न अभिष्टहरू पूरा गर्न अब पत्रकारहरू पनि कुनै न कुनै राजनैतिक दलमा आबद्ध हुने र यसबाट पनि राजनैतिक अभिष्ट पूरा गर्ने माध्यम राजनैतिक दलले ती पत्रकार मार्फत बनाउने, सँगै अब व्यापारी घरानादेखि व्यक्तिले समेत आफ्नो अभिष्ट पूरा गर्न पत्रकारिता क्षेत्रलाई प्रयोग गरेको अवस्था पनि छ। अब योबाट बस्दै अब आम नागरिक, आम पाठक, आम नागरिकलाई चाहिँ सुसूचित गराउने चुनौती त छ नि पत्रकारिता क्षेत्रमा, कसरी सम्झनुहुन्छ, कसरी लिनुहुन्छ?
निश्चित यो चुनौती हामीलाई अहिले आयो कि भन्ने जस्तो लाग्छ, तर यो अलिकति समाज परिवर्तन हुँदै गर्दा होस्, राजनीतिक परिवर्तन हुँदै हुँदा होस्, प्रविधिको नयाँ आयाम थपिँदै हुँदा होस्, हरेक चाहिँ तपाईँको यो अलिकति भित्र नयाँ एउटा अभ्यासमा हामी जानुपर्ने अवस्थामा यस्ता चुनौतीहरू देखिन्छन्। हिजो हामी पत्रिका मात्रै प्रकाशन गर्थ्यौँ, पत्रिकाको सन्दर्भमा पनि होइन अथवा विश्वसनीयताको अपेक्षा समाजले गरिराखेका हुन्थ्यो। पछि हामी चाहिँ टेलिभिजन स्थापना भयो, रेडियो स्थापना भयो, अब रेडियो एफएमहरू स्थापना हुन थाले, इन्टरनेटको प्रयोग गर्दै अनलाइनहरू हुन थाले। त्यो हुँदै गर्दा नयाँ चाहिँ तपाईँको एउटा चेन्जको समयमा विश्वसनीयतामाथि प्रशस्त प्रश्नहरू उठेका छन्। अहिले पनि तपाईँको हामी इन्टरनेटको प्लेटफर्मको प्रयोग गरेर पत्रकारितामा चाहिँ अभ्यस्त हुँदै गर्दाखेरि पनि यहाँले भने जस्तो विश्वसनीयता राख्न सक्छ कि सधैँ यो यो फास्ट न्युज दिने क्रममा चाहिँ त्यो अवश्य के अरे गलत समाचार पनि प्रवाह हुन्छ कि भनेर चाहिँ तपाईँको नागरिक समाज अत्यन्त सचेतताका साथ उभिएको छ र नागरिकहरूको निरन्तरको यो सचेतता र खबरदारी नै पत्रकारितालाई करेक्सन हुन मद्दत गर्छ। त्यसले गर्दा हामीले हाम्रा प्रति उठेका टिप्पणीहरूलाई एउटा के भन्छन् त्यसलाई सहज रूपमा चाहिँ तपाईँको स्वागत गर्दै त्यसलाई सम्बोधन गर्नका लागि अब तर्खर के गर्न सक्छौँ भनेर चाहिँ हामीले आफूलाई करेक्सनै गर्नुपर्छ। अर्को कुरा यो अहिले तपाईँ हामी चुनावका मुखमा तपाईँले यहाँसँग कुरा गर्नुहुँदाखेरि यति बेला त झन् अझ तपाईँले हामीले चाहिँ यो फ्याक्ट बेस्ड जर्नलिजम गरिनौँ भने हाम्रो विश्वसनीयता अझ अझ स्खलित हुन्छ। यो बेलामा हाम्रो तटस्थता, हाम्रो आचार संहिताको पालना, पत्रकारिताको चाहिँ तपाईँको अन्तर्राष्ट्रिय मान्यताहरूको पालना गरेर नै हाम्रो आफ्नो विश्वसनीयता अभिवृद्धि गर्ने हो र विश्वसनीय पत्रकारिता गऱ्यौँ भने मात्रै समाजले पत्रकारिताबाट जुन अपेक्षा गरेको हुन्छ समाज रूपान्तरणको यो क्रममा चाहिँ तपाईँको के अरे अपेक्षा खोजे भूमिका खोजेको हुन्छ त्यो निर्वाह गर्न सक्छौँ। अर्को कुरा यहाँले भने जस्तै पत्रकारिता क्षेत्रलाई अझ खास गरी यस्तै यो तरल अवस्थामा चाहिँ यो राजनीतिक दलहरू होलान्, स्वार्थ समूह होलान्, स्वयं राज्य होला, आफ्नो अनुकूल प्रयोग गर्न थाल्छ, प्रयोग गर्न खोज्छ। प्रयोग गरिरहँदाखेरि उनीहरू चाहिँ केही एक किसिमले भन्नुहुन्छ भने सेवा सुविधाको प्रलोभन पनि दिइराखेका हुन्छ। सेवा सुविधाको प्रलोभनमा नफस्नेहरूलाई तपाईँको अलिकति त्रास र आतंकित बनाउने काम पनि गर्छ र त्यो यो डर अथवा चाहिँ तपाईँको लोभ दिएर पत्रकारितालाई आफ्नो प्रभाव आफ्नो अनुकूलतामा प्रयोग गर्न चाहने शक्ति समाजमा सधैँ रहेको हुन्छ र त्यो पनि अझ खास गरी मैले भने जस्तै पत्रकारिताको जुन एउटा आयाम बदल्ने एउटा बेला हुन्छ जस्तो अहिलेको सन्दर्भमा कुरा गऱ्यौँ। अब इन्टरनेटको प्रयोगबाट पत्रकारिता भनेर हामीले भन्छौँ, त्यो इन्टरनेटको प्रयोगबाट पत्रकारिता गर्ने सन्दर्भमा लगानी समेत पनि आफ्नो अनुकूल पत्रकारिता होस् भनेर चाहिँ तपाईँको त्यो धनाढ्य समूहले लगानी गर्ने अवस्था पनि रहन्छ। योबाट जोगिनका लागि हामीले अत्यन्त विवेकसम्मत निर्णय गर्छ, यो कुरामा हामी जोगिन सकेनौँ। यो स्वाभाविक रूपमा नागरिक समुदायबाट भएको सहयोग हो भनेर यसलाई चाहिँ हामीले तीर्णगरी व्याख्या गर्यौँ भने हामी अन्तत निश्चित समूहको एउटा वकालत गर्ने एउटा संयन्त्रका रूपमा हाम्रो पत्रकारिता अथवा हाम्रो सञ्चार संस्थालाई यो मिसयुज गरिराखेका हुन्छौँ, हामी नजानेको किसिमले चाहिँ हामी एउटा पक्ष एकपक्षीयबद्ध गरेका हुन्छौँ। त्यसले गर्दा यो बेलामा यहाँले जुन प्रश्न उठाउनु भएको छ यस्तो प्रश्न सबैले सधैँ उठाउने र त्यसमा पत्रकारहरूले चाहिँ मनन गर्नुपर्ने अवस्था ल्याउने हो भने मात्रै हामीले करेक्सन गर्न सक्छौँ।
अब यो सँगै हामी एउटा महत्वपूर्ण संघारमा पनि छौँ, अब छ दिनपछि स्थानीय तहको निर्वाचन हुँदैछ, वैशाख 30 गते मुलुकभर 753 स्थानीय सरकार 753 स्थानीय तहमा चाहिँ स्थानीय सरकार छान्न नेपालीहरू मतदानको दिन पर्खिरहेको अवस्था पनि छ। अब यो सन्दर्भमा पत्रकारिता क्षेत्रको भूमिका चाहिँ पत्रकारिता क्षेत्रले यो सन्दर्भमा कस्तो किसिमको भूमिका खेलिरहेको छ, अब पत्रकारहरूको छाता संगठनको नेतृत्व यहाँले लिइरहनु भएको छ, यो बेला चाहिँ पत्रकारहरूको भूमिका कस्तो छ, कस्तो हुनुपर्छ?
अब यो बेलाको भूमिकाको सन्दर्भमा कुरा गर्ने हो भने कतिपय साथीहरू पत्रकार साथीहरू नै चुनावमै भूमिनु भएको छ, उम्मेदवारै बन्नु भएको छ अब उहाँहरूको हकमा हामीले पत्रकार महासङ्घले चाहिँ पत्रकारिता क्षेत्र छोडेर तपाईँ जब जनप्रतिनिधि भएर त्यो भूमिका अब आफूलाई प्रस्तुत गर्न चाहनुहुन्छ भने पत्रकारिता छोड्नुहोस् र पत्रकार महासङ्घको सदस्यता परित्याग गर्नुहोस् भनेर अपिल गरेका छौँ। र त्यो अपिललाई कतिले स्वीकार पनि भएको छ र नस्वीकारेका साथीहरूको हकमा हामीले अभिलेख राखेर चाहिँ एउटा फरक निर्णय गर्ने एउटा बाटो पनि हामीले खोलेका छौँ हाम्रो आन्तरिक सङ्गठनको संरचनाको कुरा गर्दाखेरि। त्यस्तै अर्को कुरा चाहिँ नेपालको कुल मतदाताको 15-25% सङ्ख्या चाहिँ चुनावको नजिकैमा गएर मात्रै कलाई मतदान गर्ने भनेर चाहिँ धारणा बनाउने मतदाताहरूको सङ्ख्या रहेको छ। त्यो 15-20% भनेको चाहिँ तपाईँको ठुलो हो र एक किसिमले निर्णायक पनि हो। त्यो त्यो अन्तिममा गएर एउटा धारणा बनाउने जुन मत छ त्यो मतलाई सही ढङ्गले चाहिँ तपाईँको एउटा निर्णयमा पुग्नका लागि सहयोग गर्न नेपाली पत्रकारिताले भूमिका खेल्नुपर्छ। त्यो भनेको के त भन्दाखेरि उम्मेद चुनावका बेलामा उपस्थित अथवा प्रस्तुत भएका उम्मेदवारहरूका सबै उम्मेदवारहरूको एजेन्डा उनीहरूको क्षमता उनीहरूको चाहिँ तपाईँको के अरे लक्ष्य के लिएर चाहिँ अगाडि बढेका छन् र प्रतिबद्धता पत्रमा के भनेका छन् यी कुराहरूको सचित्र हामीले त्यो त्यो के अरे फ्याक्ट बेस भएर चाहिँ तपाईँले हामीले यो मिडिया मार्फत त्यो कन्टेन्टलाई प्रभावित गऱ्यौँ भने हाम्रा कन्टेन्टहरू सुनेर नागरिकहरूले तपाईँको एउटा धारणा निर्माण गर्छन् र हामीले त्यो तथ्यमा आधारित भएर कन्टेन्ट दियौँ भने उनीहरूले चाहिँ सही प्रतिनिधि छनौटका लागि उनीहरूलाई सजिलो हुन्छ र नागरिकले सही प्रतिनिधि छनौट गर्यो भने डेमोक्रेसी सही लिडरको चाहिँ तपाईँको हातमा जान्छ र सही लिडरले ड्राइभ गर्छन् भन्ने एउटा फिलोसफीमा हामी विश्वास गर्न सक्छौँ, एउटा तर्कमा विश्वास गर्न सक्छौँ। त्यसले गर्दा हाम्रो भूमिका यति बेला भनेको एकपक्षीय नभएर सबैको तपाईँको एउटा फ्याक्ट बेस चाहिँ तपाईँको बारेमा सबैको बारेमा जानकारी दिने भूमिकामा नै हामी उभिनुपर्छ। हामी अघि पछि पनि तटस्थ हुनुपर्छ, अघि पछि पनि आफ्नो न्युट्रलिटी मेन्टेन गर्नुपर्छ, एकपक्षीय भएर प्रस्तुत हुनु हुँदैन। तर निर्वाचनको बेलामा त यो सन्दर्भमा चाहिँ थप सचेतता देखाउनुपर्छ। हाम्रो आचार संहिता छ, त्यो आचार संहिताको सम्पूर्ण रूपमा पालना गरेर निर्वाचनलाई सम्पन्न गर्ने योगदान दिनुपर्छ। हाम्रो आचार संहिताकै बेसमा यो निर्वाचन आयोगले आचार संहिता जारी गरेको छ, हामीले हाम्रो आचार संहिता पालना गरिरहँदाखेरि निर्वाचन आयोगको आचार संहिता पनि पालना हुन्छ। त्यसको मर्म पनि त्यही छ, निर्वाचन आयोग राज्यले हामीले चुनावको बेलामा आफूले जारी गरेको आचार संहिता मार्फत थप भूमिकाको अपेक्षा पनि गरेको छ। त्यो भूमिकामा पनि हामीले अदा गर्यौँ भनेपछि निर्वाचनलाई शान्तिपूर्ण भएरै ढङ्गले चाहिँ सम्पन्न गर्नका लागि चाहिँ योगदान पुग्छ र नेपाली पत्रकारिता जुन यहाँ 6 दिन बाँकी छ भन्नुभयो, त्यो 6 दिनमा अझ आफूलाई चाहिँ तटस्थ भएर चुनावबाट सही जनप्रतिनिधि छान्नका लागि एउटा विवेकसम्मत निर्णय गर्न नागरिकलाई प्रेरित गर्ने ढङ्गले पेश हुनुपर्छ।
अब अन्त्यमा हामी यो कुराकानीको अन्त्यमा आइपुगेका छौं। अब नेपाली पत्रकारिताको क्षेत्रको योगदान हेर्ने हो भने हरेक परिवर्तनमा महत्वपूर्ण योगदान खेलेको छ, सँगै आम नागरिकलाई सुसूचित बनाउने काममा त पत्रकारिता नेपाली पत्रकारिताको भूमिका अति नै महत्वपूर्ण छ, सँगै यसमा विकृतिहरू नेपाली पत्रकारिता क्षेत्रमा विकृति विसंगतिहरू पनि थुप्रै छन्। अब यो आजको दिन पत्रकारिता राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा अब पत्रकार नेपाली पत्रकारहरूले गर्नुपर्ने प्रतिबद्धता चाहिँ के हुन सक्छ छोटकरीमा?
एकदम महत्वपूर्ण प्रश्न उठाउनु भएको छ। पहिलो कुरो त यो पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउने र यसप्रतिको विश्वसनीयता अभिवृद्धि गर्ने काम हामीले गर्नुपर्छ। त्यो त्यो दुईवटा कुरामा हामी केन्द्रित भयौँ भने मलाई लाग्छ अन्य कामहरू क्रमशः चाहिँ तपाईँको सकारात्मक दिशामा बढ्छ र यो क्षेत्र विश्वसनीय भएन, मर्यादित भएन र यो क्षेत्रले प्रवाह गरेको सूचना सन्देशका आधारमा नागरिकले मत बनाउने हो। त्यस कारण त्यो त्यो कुरालाई बुझेर नागरिकले सही मत बनाएनन् भने नागरिकको सही इन्फर्मेसनको आधारमा सही तपाईँको धारणा निर्माण गरेर भने मुलुकले सही नेतृत्व पनि पाउन सक्दैन र त्यो त्यो गलत सूचनाका आधारमा बनेको धारणा नै एउटा गलत बाटो पक्रनका लागि चाहिँ तपाईँको बाध्य पार्छ। त्यसले गर्दा हामीले यो यो क्षेत्रमा उभिएर गर्दाखेरि कुनै पनि हालतमा यो आफ्नो ओपिनियनको पार्टलाई आफ्नो यो विचारलाई एकातिर थन्क्याएर फ्याक्ट बेस्ड जर्नलिजम गरेर नागरिकलाई सही चाहिँ तपाईँको एउटा निर्णय लिनका लागि प्रेरित गर्ने दायित्वमै
हामी। विपुल पोखरेलज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो महत्वपूर्ण समयमा हामीसँग रहेर कुराकानीमा सहभागी भइदिनु भयो, यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धन्यवाद।
यो अवसरका लागि तपाईँ र नेपाल परिवारलाई पनि धन्यवाद।
हजुर, आजको अन्तरसंवादमा हामीले गोर्खापत्र स्थापना दिवस सँगै राष्ट्रिय पत्रकारिता दिवसका रूपमा आजको दिनलाई मनाउन थालिएको छ, यो सन्दर्भमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तरसंवाद यति नै। प्राविधिक साथी काशीराम आचार्यलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।